नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा मैले केही कथाहरू लिएर आइपुगेको छु। आज कथाकार गीता खत्रीको पुस्तक अन्त्यहीन इच्छाभित्रका कथाहरू मैले सुनाउनेछु। अन्त्यहीन इच्छा कथा संग्रह साझा प्रकाशनबाट पहिलोपटक 2074 सालमा प्रकाशित भएको पुस्तक हो र यो पुस्तकमा उहाँका विभिन्न कथाहरू संग्रहित छन्। गीता खत्री अमेरिका बस्दै आउनुभएको छ र उहाँका कथाहरूले अमेरिकाका माटोलाई पनि प्रतिनिधित्व गरेको छ भने केही कथाहरूले नेपालको माटोलाई पनि प्रतिनिधित्व गर्दछ। मैले यति बेला उहाँको कथा आजको श्रुति सम्वेकको पहिलो चरणमा वाचन गर्दैछु। मिठो मुस्कान शीर्षकको कथा गीता खत्रीको कथा संग्रह अन्त्यहीन इच्छाबाट। अब सुनौ मिठो मुस्कान। न्यूयोर्क शहरलाई सबैले संसारको वित्तीय राजधानी पनि भन्छन्। अरू शहरमा भन्दा यस शहरमा धेरै गगनचुम्बी भवनहरू छन्। संसारै हलचल गराउने ठूला आर्थिक कारोबार यहीँबाटै हुन्छन्। शहरको बानकी अनुसार कतिलाई नराम्रो लाग्न पनि सक्छ। कुनै भवन 80-90 तला अग्ला छन् त कुनै 2-3 तलाका पनि छन्। कुनै घरका भित्ताभरि ग्राफिति पोतिएका छन् भने कुनैमा सिसै सिसा लगाइएको छ। शहरबाट पाउन सक्ने फाइदाहरू थाहा पाएपछि मात्रै मान्छेले यसको महत्व बुझ्छन्। संसारका सबैभन्दा धनी मान्छेदेखि लिएर पुछमाको चिसो र हिउँमा सडकको पेटीमा कागजको बाकसभित्र जीवन बिताउनेहरू पनि यहाँ पाइन्छन्। बिहान काममा जानेहरू र बेलुकी आफ्नो घरमा फर्कनेहरूको दौडादौड हेरेरै पनि काम नभएको मान्छेलाई 2-4 घण्टा समय बिताउन यस शहरमा केही कठिन हुन्न। यो शहरमा सायद विश्वका सबै देशका मान्छेहरू छन् होला। सबै आफ्नै पारामा आफ्नै ढङ्गमा दौडिरहेका हुन्छन्। त्यसैले ठूला ठूला सपना बोकेर भर्खर भर्खर अमेरिका आएको मान्छेलाई यहाँ विलय हुन अत्यन्त सजिलो हुन्छ। मेरो काममा जाने समय हरेक दिन एउटै हुन्छ। जहिले पनि म समयमै काममा पुग्ने प्रयास गर्छु। म ठिक समयमा नगए पनि त हुने हो, तर पनि म सबैका लागि उदाहरण बन्न चाहन्छु। मेरो राम्रो कुराको सिको अरूले पनि गरून् भन्ने म चाहन्छु। बिदाका दिन बाहेक अरू दिन मलाई गाडीबाट काममा जान धेरै गाह्रो लाग्छ। सहरभित्र गाडीमा जानुभन्दा हिँडेर जाँदा नै छिटो पुगिन्छ। सार्वजनिक यातायातको राम्रो व्यवस्था छ। म त्यसैमा हुर्केर बढेको भएर पनि होला मलाई यसरी हिँड्नमा आनन्द आउँछ। बिहान 7:30 बजे म घर छोड्ने गर्छु। जाडोको बेला थियो, हिउँ परेर जाडो निकै बढिसकेको थियो। बाटोमा हिँड्न पनि अप्ठ्यारो भइरहेको थियो। कतै हिउँको थुप्राभित्र खुट्टाहरू पस्छन् र हिउँले मोजा समेत भिजाइदिन्छ। कतै हिउँ जमेर चिप्लिएर लड्ने धेरै डर हुन्छ। तैपनि घर बस्ने कुरै आउँदैन। काम भनेको काम हो, त्यसको जिम्मेवारी वहन गर्नै पर्छ सबैले। आज पनि अरू दिन जस्तै म सबैबाट बाहिर निस्केर कार्यालयतर्फ लम्किँदै थिएँ। मेरो कार्यालय सबैबाट 3 ब्लक जति पर छ। बीचको ब्लकमा एउटा चर्च छ। प्राय सधैँ जसो चर्चको ब्लकमा मान्छेहरू यताउता हल्लिरहेका हुन्छन्। उनीहरू कामकाज नभएका मान्छे जस्ता देखिन्छन्। काममा जानेहरूलाई त्यो हेरिरहने फुर्सद पनि हुन्न। ब्लकको पल्लो छेउमा यस्तो जाडो दिन एउटा कालो लामो कागजको बाकस त्यसै लडिरहेको थियो। सहरमा त्यस्ता बाकसहरू त्यसै फाल्न पाइन्न। कसैले फालिहालेमा पनि सरसफाई विभागको कर्मचारीले टिपेर लगिहाल्थे। आज किन यो बाकस त्यसै रहेको होला भनेर म सोच्दै हिँड्दै थिएँ। नजिकै पुगेपछि त्यो बाकस नागेर मेरो पाइला अगाडि बढ्नै बढेन। म टक्क अडिएँ। त्यसभित्र मान्छे भए जस्तो लाग्यो मलाई। मेरो जुत्ताको आवाज त्यही अडिएकाले कागजभित्र छेकिएको मान्छेले पनि को उभिएको होला उसको अगाडि भनेर बिस्तारै टाउको उठाएर मतिर हेऱ्यो र फेरि पुरानो लुगाले गुमलुङ्ग मुख छोप्यो। मैले उसको जीर्ण अनुहार झलक्क देखेँ। कपाल लामा लामा कहिले ननुहाएको जस्तो झिङ्रिङ्ग थिए। दारी पनि लामा लामा थिए। उसको उपस्थितिले यो ब्लकको परैसम्म वास्स गन्ध आइरहेको थियो। त्यो अनुहार देखेपछि मलाई कता कता देखे जस्तो, कतै भेटे जस्तो लाग्यो। तुरुन्तै मैले सम्झन सकिनँ। मनमा अनेक कुरा खेल्न थाले। यो मान्छेले खाना नखाएको धेरै दिन भएको हुनुपर्छ, केही खाना खुवाउने बन्दोबस्त गर्न पाए हुन्थ्यो जस्तो लाग्यो। मैले उतिर हेर्दै भने, गुड मर्निङ सर। उसले फेरि बिस्तारै मतिर हेऱ्यो। यसपटक उसले मलाई तलदेखि माथिसम्म निहालेर धेरै बेरसम्म हेरिरह्यो। मलाई लाग्यो ऊ मैले लगाएको जुत्ताको, मेरो लुगाको अनि मेरो पहिरनको निरीक्षण गरिरहेको छ। उसको मनले सोच्यो होला, यस्तो राम्री आइमै काममा जान निस्केकी होली, बिना सेत्तीमा किन मलाई जिस्काएकी होली। पहिरन, हातका औँलाहरू, अनुहार हेर्दा निकै खानदानी आइमाई जस्तै देखिन्छे। यो आइमाईको जीवनमा भोकै बस्न कहिल्यै परेको छैन होला। फाटेको र फालेको लुगा समेत नपाएर जाडोमा कठ्याङ्ग्रिने अवस्था कहिल्यै परेको छैन होला। तैपनि किन आफ्नो बाटो नलागेर मलाई गिज्याउन, मेरो धज्जी उडाउन बसेकी होली। म विगत 10-15 वर्षदेखि काम नभएर आफ्नो नाउँमा भएको घर जग्गा समेत गुमाएर, घरबार विहीन भएर, मान्छेका नाउँमा कलङ्कित भएर बाँचिरहेको छु। सबैले मेरो मज्जा उडाउँछन्, म प्रति घृणा गर्छन्। आमा बाबु जिउँदैछन् कि मरिसके त्यो पनि थाहा छैन। केही बेरपछि मेरो प्रश्नको उत्तरमा ऊ मलाई हेर्दै नहेरी कागजको बाकसभित्रैबाट चिच्याउँदै भन्यो, मलाई एक्लै छोडिदेऊ, तिमी आफ्नो बाटो लाग। उसले सोच्यो होला, त्यसरी चिच्चाएपछि म आफ्नो बाटो लागिहाल्नेछु। तर म त्यहीँ उभिरहेँ। बिस्तारै उसले मलाई बाकसभित्रबाट चियाएर हेऱ्यो। म मुसुमुसु हाँसेर उसैको अगाडि उभिरहेको थिएँ। यो देखेर ऊ छक्क पर्यो। यतिखेर मैले यो मान्छेलाई आजको खाना नखाई काममा जाँदैन जाने निर्णय भित्रभित्रै गरिसकेको थिएँ। मैले भने, तिमीलाई भोक लागेको छ होला हगी? उसले अचम्भित भएर जवाफ दियो, छैन, म भर्खरै राष्ट्रपतिसँग खाना खाएर आएको छु, अब तपाईँ जानुहोस्। मलाई उसप्रति धेरै नै माया लागेर आयो। मैले उसलाई त्यहाँबाट उठाउने प्रयत्न गरेँ। बिस्तारै उसको कुममा हात राखेँ। उसलाई यसरी नरम हातले समाउने कोही मान्छे होला जस्तो लागेकै थिएन। उसको मनले म प्रति स्नेह देखाइसकेको थियो, तर पनि विश्वास गर्न नसकेर फेरि चिच्चायो, तपाईँ के गरिरहनु भएको छ युवती? मैले भनिसकेँ नि मलाई एक्लै छोडिदिनुहोस् भनेर। म हाँसेर त्यहीँ उभिरहेको थिएँ। हामी बीचको खलबल र उसको चिच्चाहट सुनेर एउटा प्रहरी जवान हामीतिर लामो लामो पाइला चाल्दै आइपुग्यो, किनकि यो ब्लकमा खाते जस्ता मान्छेहरूको आवाज जावत बढी भइरहने भएकोले प्रहरीहरू यसको नजिकै 24 घण्टा घुमिरहेका हुन्छन्। यो ठाउँ न्युयोर्क सहरको मुटु 43 स्ट्रिट र लेक्सिन्टन एभेन्यूमा पर्छ। यो क्षेत्र जति माथिल्लो दर्जाको ठाउँमा गनिन्छ। प्रहरीले मेरो नजिकै आएर सोध्यो, केही समस्या पर्यो कि म्याडम? मैले जवाफ दिएँ, यहाँ केही समस्या छैन अधिकारीज्यू, मैले यस मान्छेलाई यसको खुट्टामा उभ्याउने कोसिस गरिरहेकी छु, कृपया अलिकति मद्दत गरिदिनुहुन्छ कि? प्रहरी अधिकारीले टाउको कन्याउँदै आफ्नो उर्दीको टोपी एकपटक यसो घुमायो। उसले मतिर हेरेर भन्यो, यो त त्यही बुढो इभान्स हो नि, ऊ धेरै वर्षदेखि यस ठाउँमा टाँसिएर लिप्सिएर बसेको छ, छोड्नै मान्दैन, उसबाट तपाईँ के आशा गर्नुहुन्छ? मैले भने, ऊ त्यहाँ परको रेस्टुरेन्ट देख्नुभयो, म त्यहाँ लगेर उसलाई केही खानेकुरा किनेर खुवाउन चाहन्छु र केही बेर भए पनि यो जाडोबाट बचाउन चाहन्छु। प्रहरी अधिकारी छक्क परेर मलाई हेरिरहेको थियो। ऊ केही बोलेन। इभान्स फेरि चिच्चायो, युवती तिमी पागल भयो कि के हो? म त्यहाँ जान्न, मलाई सबैले खिस्सी गर्छन्, गिल्ला गर्छन्, मेरो मज्जा उडाउँछन्, त्यसैले म त्यहाँ जान्न। यी सबै कुरा उसले आफ्नो टाउको थोत्रा लुगाभित्र लुकाएर भनिरहेको थियो। यति भनिसकेको मात्र के थियो, 81 बलियो हातले उसको पाखुरा तानिएको जस्तो लाग्यो मलाई। अनि उसले भन्यो, अधिकारीज्यू म आफै जान्छु, मैले कुनै गल्ती गरेको त छैन नि। प्रहरी जवानले भन्यो, हेर इभान्स, तँलाई यो सम्झौताले राम्रै गर्नेछ, यो मौका नगुमा, त अझै लामो समय बाँच्न सक्नेछस्, तेरा दिनहरू फिर्न पनि सक्नेछन्। रेस्टुरेन्ट धेरै पर थिएन, प्रहरीको सहयोगले मैले इभान्सलाई रेस्टुरेन्टमा पुर्यायौँ। रेस्टुरेन्टको कुनाको टेबलमा मैले उसलाई बसाएँ। कुनाको सिट भएकाले प्राय ग्राहकहरू बस्न रुचाउँदैनन्। ब्रेकफास्ट खानेहरू सकिसकेका थिए, लन्च र ब्रन्च खानेहरू आउने बेला भएको थिएन, त्यसैले रेस्टुरेन्ट खाली थियो। हामीलाई इभान्सको साथमा देखेर रेस्टुरेन्टको म्यानेजर दौडेर हामीतिर आयो। उसले प्रहरी अधिकारीसँग सोध्यो, यहाँ के भइरहेछ अधिकारीज्यू, के हो यो सबै, के यो मान्छेले फेरि समस्या खडा गर्यो? प्रहरी अधिकारीले नरम भएर जवाफ दियो, उहाँले नै यो मान्छेलाई खाना खुवाउन भनेर यहाँ लिएर आउनुभएको हो। म्यानेजर रिसले आगो भएर मतिर हेर्दै ठूलो स्वरमा करायो, यहाँ होइन, अन्तै लैजानुहोस्। यस्ता मान्छेलाई यहाँ राखेर खाना खुवाउन थाल्यो भने हाम्रो व्यापार त भोलिदेखि नै बन्द हुन्छ। त्यो सुनिसकेपछि इभान्सले मुसुक्क हाँस्दै भन्यो, देख्नुभयो त युवतीजी, मैले पहिले नै भनेको थिएँ नि तपाईँलाई, म यहाँ आउँदिनँ भनेर। मलाई कसैले पनि मन पराउँदैन, सबैले हेला गर्छन् भनेर तपाईँले मान्नु भएन। अब तपाईँ नै समस्याको समाधान गर्नुहोस्। इभान्सले सोच्यो होला म म्यानेजरको चिच्चाटले डराएर लुरुक्क परेर माफी माग्दै बाहिर निस्कनेछु। मैले हाँस्दै हाँस्दै म्यानेजरतिर फर्केर भने, सर, तपाईँले ऊ त्यो परको चाल स्वापको कारणले देख्नुभएको छ नि, त्यो संसार प्रसिद्ध लगानी गर्ने बैङ्क हो, त्यसले ठुल्ठूला प्रोजेक्टहरूमा पैसा लगानी गर्छ। म्यानेजरले तुरन्त जवाफ दियो, छ नि, देखेको छ, किन नहुनु, उनीहरूले प्रत्येक हप्ताको मिटिङमा मेरै ब्याङ्क्वेट हल लिन्छन्। फेरि अर्को प्रश्न थपेँ उसलाई, ब्याङ्क्वेट हलको मात्रै पैसा पाउनुहुन्छ कि सँगसँगै अरू खानाबाट पनि ठूलो रकम प्राप्त गर्नुहुन्छ? यो प्रश्नले उसलाई अलिक पोलेछ कि क्या? उसले सोझो जवाफ दिएन, बरु उसले मलाई नै सोध्यो, कस्तो प्रश्न हो यो, तपाईँलाई किन बढी चासो मेरो व्यापारको? मैले फेरि हाँसेर जवाफ दिएँ, किनकि मेरो नाम मारिया लोपेज हो, म त्यो कम्पनीको अध्यक्ष र कार्यकारी निर्देशक पनि हुँ। म्यानेजरले ओह भनेर चुप लाग्यो। हाम्रो अगाडिबाटै हिँड्नै आँटेको थियो, तर किन हो कुनै भुइँतिर हेरेर बसिरह्यो? गएन, अनि उसको अनुहारमा अघिसम्म देखेको रिस पनि उडिसकेको थियो, बरु खिन्नता र पश्चाताप झल्किरहेको थियो। प्रहरी अधिकारी पनि अघिसम्म सामान्य किसिमले हाँसिरहेको मान्छे अब गम्भीर भएर हेर्न थालेको मलाई आभास भयो। मैले भने, प्रहरी अधिकारीज्यू, हामी सँगै बसेर खाना खाऊँ र एक कप कफी पनि पिउन हुन्न? प्रहरीले भन्यो, धन्यवाद म्याडम, म काममा नै भएकोले खाना खान मिल्दैन। मैले भने, एक कप कफी पिउँदै जान त हुन्छ नि? उसले भन्यो, त्यो त हुन्छ नि, तपाईँ धेरै राम्रो हुनुहुँदो रहेछ, धेरै धन्यवाद। टोलाएर बसिरहेको म्यानेजर मेरो कुरा सुनेर त्यतिखेर झसङ्ग बिउजे जस्तो गरी हामीतिर हेर्दै भन्यो, प्रहरी अधिकारीज्यू, म तपाईँको निमित्त एउटा कफी तुरुन्तै ल्याउनेछु। म्यानेजर मातिएको प्रहरीले आफ्नै आँखा अगाडि देखेको थियो, अहिले त्यो मात झरेर ऊ पानी पानी भएको थियो। त्यो देखेपछि मतिर हेर्दै भन्यो, तपाईँले त्यो म्यानेजरलाई कस्तो मजाले उसको आफ्नै ठाउँमा राखिदिनु भयो, म त छक्क परे। मैले भने, अफिसर विश्वास गर्नुहोस् वा नगर्नुहोस्, मेरो मनोसाय त्यो होइन, मैले यी सबै गर्नुमा कारण छन्, कारणहरू नभई कसैले पनि कुनै कार्य गर्दैन। मेरो अगाडिको सिटमा इभान्स बसेको थियो, ऊ मजाले खाना खाँदै थियो। बेचराले धेरै दिनदेखि खान नपाएको हुँदो, एक्कासी खाना पाएर धेरै खाँदा फेरि केही समस्या होला कि भनेर म अलिअलि डराइरहेकी पनि थिएँ। हामीलाई मद्दत गर्ने प्रहरी जवान पनि हामी नजिकै उभिरहेको थियो। म इभान्सलाई एकटकले हेरिरहेकी थिएँ। हेर्दा हेर्दै मैले उसलाई सोधेँ, इभान्स, तिमीले मलाई सम्झन्छौ, मलाई कतै चिने जस्तो, यतै कतै देखे जस्तो लाग्दैन? उसका आँसुले भिजेका, धेरै दिनदेखि नसुतेर राता राता भएका आँखाहरूले केही खोजे जस्तो, केही सम्झे जस्तो गरे, अनि मलाई हेर्दै भन्यो, कतै देखेको, कतै भेटेको, कुराकानी पनि गरेको जस्तो लाग्छ, तर मैले ठम्याउनै सकिनँ। मैले भने, म अलि पाको भएको छु अहिले, मेरो अलि जवान अनुहार खोजेर हेर न, 10-15 वर्ष अघिको अनुहार। मैले बोलेको कुरा प्रहरी जवानले सुनिरहेको थियो, किनकि ऊ नजिकै उभिएर म्यानेजरले ल्याउने कफीको प्रतीक्षा गरिरहेको थियो। गरिब की इच्छा पूरा न करा दो तुम तो गरीब न मा मैले परको ढोका देखाउँदै भने म पनि त्यही ढोकाबाट यो रेस्टुरेन्टमा आजभन्दा 15 वर्ष अघि पसेको थिएँ। त्यति बेला म जवान थिएँ, मेरो जिउडाल अहिलेको भन्दा भरिलो र राम्रो थियो। भोक प्यास र जाडोले गर्दा मलाई कसैले राम्रो नजरले हेर्दैन थिए। मेरो कुरा सुनेर प्रहरी जवान आश्चर्यचकित भएर भन्यो, म्याडम के अरे? उसले मेरो कुरामा विश्वासै गर्न सकेन। मनमा नै ऊ यसरी सोचिरहेको थियो, यस्ती राम्री आइमाई, त्यति ठुलो बैङ्कको मुख्य मान्छे, कुनै बेला खान नपाएर हिँडेको, अह यो सम्भवै छैन। उसको मनका भ्रान्तिहरू हटाउन मैले आफ्नो जीवनकथा फेरि सुरु गरेँ। त्यति बेला मेरो कलेज सकिएको मात्र थियो, मेरो परिवार भन्नु कोही पनि थिएन। बाबुआमाको मेलमिलाप नभएकाले म सानै छँदा छुट्टिएर बसेको, म आमाको भागमा थिएँ। आमा काम नभएको पीरले धेरै मादक पदार्थ पिउन थाल्नुभयो। एक रात हामी आमा छोरी सुतिरहेका थियौँ, उज्यालो भयो, म बिउजिएँ तर आमा बिउजनु भएन। म धेरै कराएँ, रोएँ तर पनि आमा उठ्नु भएन। म रुँदै रुँदै बाहिर निस्केको देखेर छिमेकीले प्रहरी बोलाइदिए। मलाई प्रहरीले लिएर गयो। आमाको लासलाई के भयो मलाई थाहा छैन। त्यसपछि म फोस्टर केयरमा बस्न थालेँ। त्यहीँबाट मैले पढ्न सुरु गरेँ, कलेज पनि सकेँ। म आफ्नै खुट्टामा उभिन सक्नुपर्छ भन्ने मेरो दृढ सङ्कल्प थियो। म कामको खोजीमा भौतारिँदै भौतारिँदै यस सहरमा आइपुगेकी थिएँ। त्यसबेला मैले खाना नखाएको 4 दिन भइसकेको थियो। पानी मात्रै पिएर म कामको खोजीमा हिँडिरहेकी थिएँ। मागेर खाने विचारमा होइन, तर सबैले मागेर खाना हिँडेको हो भन्ने सोच्दा रहेछन्। त्यस्तो अवस्थामा सबैले हेला गर्दा रहेछन्। आइमाई भएकाले अन्य समस्याहरू पनि आउने रहेछ। त्यति बेला फेब्रुअरी महिना थियो, जाडो र भोकले म मरणासन्न भइसकेकी थिएँ। हिँड्दा हिँड्दै म यही रेस्टुरेन्टमा आइपुगेको थिएँ। कसैले नदेख्ने गरी म केही खान पाउँछु कि भनेर फुत्त भित्र बसेँ। यति भनिसकेपछि इभान्सको अनुहारमा 81 चमक देखियो, जीवनका सबै दुःख हराए जस्तो। अनि मुसुक्क हाँस्यो, 81 फुर्तिलो पनि देखियो, एकदम सिधा भएर बस्यो। उसको त्यो फुर्तीमा मैले केही गर्नै पर्छ, म यसरी सडकमा सुत्ने होइन भन्ने आइसकेको थियो। त्यो मुस्कानमा एउटा ठूलो सङ्कल्प थियो, प्रतिज्ञा थियो। त्यसपछि उसले मलाई भन्यो, बल्ल मैले तपाईँलाई चिने, म त्यही काउन्टरको पछाडिपट्टि काम गरिरहेको थिएँ होइन? तपाईँ म भएनिएर आएर सानो स्वरमा मलाई काम दिनुहोस्, मैले नखाएको धेरै भयो, काम गर्छु अनि त्यसबाट आएको पैसाले खाना खानेछु भनेर भनेको होइन? अनि मैले के भने तपाईँलाई थाहा छ, यसरी बिचैमा काम दिनु मेरो कम्पनीको नियम कानुन विपरीत हुनेछ, म काम दिन सक्दिनँ। मैले भने, मलाई सबै याद छ इभान्स, तिमीले मलाई बाहिर गइहाल त भनेनौ नि। त्यसैले म त्यहीँ उभिरहेँ। केही बेरपछि तिमीले एउटा ठूलो चिकन ग्रिन स्यान्डविच ल्याएर दियौ अनि एक कप कफी पनि दियौ र मलाई भन्यौ, ऊ त्यो कुनाको टेबलमा गएर बसेर खाऊ, जुन टेबलमा अहिले तिमी र म बसिरहेका छौ। भोकले गर्दा मैले त्यस्तो मिठो खाना जिन्दगीमा कहिल्यै नखाएको जस्तो अनुभव गरेको थिएँ। म असाध्यै आनन्दित भएर खुबै रमाएको थिएँ। मैले भोलि खान पाइने हो कि होइन सम्झना समेत गरिन। खाना खाइसकेपछि मलाई डर लागेर आएको थियो कि कहीँ तिमीलाई यसले समस्यामा पो पार्ने हो कि। पछि मैले देखेँ मेरो खानाको पैसा तिमीले नै तिरिदियौ, त्यो रकम क्यास रजिस्टरमा हाल्यौ अनि म ढुक्क भएकी थिएँ। इभान्सले भन्यो, ए त्यसो भए त्यसपछि तपाईँले आफ्नो व्यापार सुरु गर्नुभयो होइन त? मैले भने, होइन, म धेरै दिनदेखिको भोकको पेटलाई तिमीले दिएको खानाले भरेर फेरि कामको खोजीमा हिँडेँ। ईश्वरको कृपाले हो कि तिम्रो आशीर्वादले हो, त्यही दिनदेखि मैले काम पाएँ। त्यही समय मैले सिटी ब्याङ्कमा काम गरेँ, पछि यो बैङ्क खोलेको। अहिले ईश्वरले मलाई राम्रोसँग हेरिदिएका छन्, धन्य छ भगवान् तिम्रो लीला। उसले सबै कुरा सम्झेकोमा म भित्रैदेखि दङ्ग भएँ। मैले हाँस्दै भने, ल समात मेरो कार्ड, या खाना खाइसकेपछि तिमी मेरो कार्यालयमा आऊ अनि त्यहाँ श्री बेन्जामिन हार्डिङ भन्ने कर्मचारी प्रशासनको मुख्य मान्छे छन्, उनलाई भेट्नु। म गएर उनीसँग कुरा गर्दै गर्छु, तिमीलाई केही न केही काम उनले मिलाइदिनेछन्। काम मात्रै होइन, तिमी आफ्नो खुट्टामा उभिन सक्ने नभएसम्म तिमीलाई नयाँ लुगाहरू किन्न र बस्ने ठाउँका लागि चाहिने पैसाको बन्दोबस्त पनि गरिदिनेछन्। अर्को कुरा, तिमीलाई कहिल्यै कुनै कुराको आवश्यक पर्यो भने मेरो ढोका तिम्रो लागि जहिले पनि खुल्ला छ। त्यतिखेर इभान्सको आँखा आँसुले टलपल टलपल भरिएका थिए। उसले मुखबाट वाक्य निकाल्न सकेन। एकाएक भक्कानिएर उसले भन्यो, म तपाईँलाई कसरी धन्यवाद दिउँ, मसँग शब्दै छैनन्। मैले भने, मलाई धन्यवाद दिनु आवश्यक छैन, भगवान्लाई धन्यवाद देऊ जसले यो संसारको सृष्टि गर्नुभयो। यति भनेर म बाहिर निस्केँ। प्रहरी जवान पनि निस्कियो। मैले हाँस्दै प्रहरी जवानलाई भने, धेरै धेरै धन्यवाद प्रहरी अधिकारीज्यू, तपाईँको मद्दतले मैले एकजना मान्छेको उद्धार गर्न सफल भएँ। आजको पहिलो काम सम्झेर प्रहरी जवान पनि अचम्म मानिरहेको थियो। उसले मलाई जवाफ दियो, होइन म्याडम लोपेज, धन्यवाद मैले पो दिनुपर्छ। यस्तो चमत्कार त मैले आजसम्म कहिले पनि देखेकै थिइनँ र यसलाई मेरो जीवन रहेसम्म बिर्सने पनि छैन। यति भन्दै प्रहरी जवान विदाईको हात हल्लाएर आफ्नो बाटो लाग्यो। म मेरो कार्यालयतिर लागे। मिठो मुस्कान शीर्षकको कथा मैले गीता खत्रीको कथा सुनाएको थिएँ। कथाकार गीता खत्रीको अन्त्यहीन इच्छा कथा संग्रहभित्रका कथाहरू आज हामी सुनिरहेका छौं। केही बेरमा फेरि यसैबाट अर्को कथा लिएर श्रुति सम्वेकमा आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी आज गीता खत्रीको कथा संग्रह अन्त्यहीन इच्छाभित्र संग्रहित कथाहरू सुनिरहेका छौं। अब यसै संग्रहभित्र संग्रहित अर्को एउटा कथा सुनाउँदैछु। संयोग शीर्षकको कथा अब वाचन हुन्छ। आज दीप नितान्त एक्लिएको छ। उससँग मानिसका सामान्य चाहना पूरा गर्ने सबै थोक भएर पनि रमाउन सकेको छैन। आफ्नाहरू यत्र तत्र छन् तर साथमा कोही छैन। यही एक्लोपनमा यो संसारमा छटपटाइरहेको छ दीप विगत एक वर्षदेखि। आज सीमाको पहिलो वार्षिकी। बिहान सबेरै उठेर दीपले आफ्नो नित्य काम पूजापाठपछि सीमाकै तस्विर अगाडि बसेर घन्टौँ बितायो। के सम्झ्यो, ऊ त्यसै टोलाउन थाल्यो। ओहो, म त एक सृजनाकर्मी, मेरो सृजनामा को रमाइदिन्छ अब? खोइ त्यो हाँसो, त्यो मुस्कान जुन मेरो सृजनामा फक्रने गर्थ्यो, खोइ त्यो एकाग्र चित्त जसले मेरा सृजनाहरू पहिलोचोटि सुनिदिने, हेरिदिने र रचनात्मक सुझावको लेप लगाइदिने गर्थे। खोइ ती बोलीका कोमल तहहरू जसमा मेरो अस्तित्व सग्लो भएर उभिन्थ्यो अनि ममाथि प्रशंसाका थुङ्गाहरू बर्सिन्थे। मेरो जीवनको अमूल्य सार, अधरको मुस्कान, अथाह विश्वासको दरिलो स्तम्भ, जीवनको सपना, जुनी जुनीसम्म जीवनको सहयात्री, जसङ्ग भयो दीप अनि आफै सम्हालियो पनि। हो, दीप सुनि मात्र रहन्थ्यो। आफ्नो प्रशंसाको बदलामा आभारका शब्दहरू उचित थिएनन् वा उसले औपचारिकता प्रकट गरेर सीमाको अमूल्य प्रेमलाई आभारका शब्दसँग साट्न चाहेन। सायद यो उसको कमजोरी नै थियो। कति मान्छे मनभित्रैबाट माया गर्छन्, बोलीमा प्रकट गर्दैनन्। कतिले बाहिर बोलीमा माया देखाउँछन् तर भित्रभित्रै व्यवहार फरक गरिरहेका हुन्छन्। दीप सायद बोलीमा भन्दा व्यवहारमा विश्वास गर्ने प्रथम कोटीको मान्छेमा पर्यो होला। आज उसका कुरा सुनिदिने सीमा छैन, मुस्काइदिने त्यो अनुहार छैन, ठट्टा गरिदिने बोली छैन अनि उसका लागि प्रेरणा र उत्साहको स्रोत छैन। उसँग केवल एउटा शान्त कोठा छ अनि कोठाको भित्तामा झुन्डिएको फ्रेमभित्र सीमाको हँसिलो तस्विर त्यही तस्विरसँग कुरा हुन्छ दीपको घण्टौँसम्म पहिले देव सीमाको कुरा सुनि मात्र रहन्थ्यो तर आजभोलि अवस्था ठिक उल्टो छ सीमाको तस्विरमा एकोरो हेरेर केही बोलिरहन्छ कहिले हाँस्छ त्यसै अनि कहिले रुन्छ पनि जब कुनै कुरा गुमाइन्छ अनि मात्र त्यसको महत्व थाहा हुँदो रहेछ यो रहस्य बल्ल थाहा पाउँदैछ दीपले पनि कसैप्रतिको वास्तविक प्रेमको मूल्य कति वजनदार छ आपसी सम्बन्ध कति गहिरो वा सतही छ भन्ने कुरा एकअर्काको अनुपस्थितिमा मात्रै थाहा हुन्छ आफूसँगै भएपछि जतिसुकै बहुमूल्य वस्तुको पनि त्यति महत्त्व हुँदैन भन्ने सीमाले दीपलाई समय समयमा भन्ने गर्थिन् त्यस्ता कुरामा दीप त्यति गम्भीर देखिँदैनथ्यो त्यस बेला आज आएर ती कुराहरूको महत्त्व बुझिरहेको छ उसले कामबाट फर्केपछि दीप प्राय सधैँ पूजा कोठामै बस्ने गर्दछ लेख्ने पढ्ने र अन्य चिन्तन मननका सबै कामहरू त्यहीँ बसेर नै गर्छौ यसरी कोठामा एक्लै हुँदा कहिलेकाहीँ ऊ सीमाको पच्छाप सुन्छ त कहिले चुराको झङ्कार प्राय सबैलाई आफूले मन पराएका र माया गरेकाहरूको बिछोडमा यस्तो आभास धेरै समयसम्म भइरहन्छ सीमा सधैँभरि रमाउन चाहने आफ्नो मन खुल्ला आकाशमा उडाउन चाहने आवाजै स्वच्छन्द बहन चाहने खोलाको पानी जस्तै कलकल बग्न चाहने युवती थिए मान्छेको सबै चाहना कहाँ पूर्ण हुन्छ र परिस्थिति र समयको सीमाभित्र उपस्थित भइरहने असीमित इच्छा र चाहनाहरू प्राथमिकताका आधारमा पूरा गर्न हरेक मानिसले प्रयत्न गरिरहेको हुन्छ यो क्षणिक जीवनमा आफूलाई खुसी पार्न प्रकृति र ईश्वरीय देनसँग सम्झौता गर्न सक्नुपर्छ यो जति प्राप्त गर्न सकिन्छ त्यसैमा रमाउनु पनि पर्छ सायद यही अभ्यास गरिन् सीमाले पनि यथार्थ यही हुँदाहुँदै पनि सीमाले बढी औषधि सेवन गरी आफ्नो मृत्युलाई असमयमा आफैले निम्ताएकी हुन् कि भन्ने शङ्का दीपको मनमा अल्झिरहेको छ यो कस्तो संजोग कस्तो लेखान्त कलिलो उमेरमै सीमाले फ्रेमभित्र बाँधिएर कोठामा बस्नु पर्यो सीमाको मृत्युमा कहीँ न कहीँ आफै दोषी छ छैन भनी दीपलाई पलपल आफैमाथि सन्देह भइरहेको छ दीप झट्ट एउटा कुरा सम्झन्छ केही समय पहिले सीमाले भनेकी थिइन् मेरो मृत्युपछि मेरो दैनिकी पढ्नुहोला उनको यस भनाइमा एउटा विश्वासको केही अंश थियो कि दीपभन्दा पहिले नै उनले यो संसार छाड्ने छिन् तर यस्ता कुरामा कसले विश्वास गर्ने तैपनि कहिलेकाहीँ दीपलाई मनमा चिसो नपसेको भने होइन सीमाले यस संसारबाट बिदा लिएको पनि आज एक वर्ष भइसक्यो सीमाले भनेको कुरा र उनले लेखेको दैनिकीको सम्झना आयो दैनिकी पढ्नु भन्ने सीमाको बोली पनि याद आयो उसले एकै ठाउँमा सुरक्षित राखिएको सीमाका सामानहरू खोल्यो उनको डायरी निकाल्यो र पूजा कोठामा गएर पढ्न थाल्यो दीपलाई सम्बोधन गरी लेखिएको यो महत्त्वपूर्ण दैनिकी यस्तो थियो दीपू यी सब कुराहरू म तिमीलाई मौखिक नै भन्न चाहन्थे केवल हिम्मत बटुल्न सकिन यस धरतीमा बाँच्ने दिन मेरा लागि धेरै छैन कि जस्तो लाग्न थालेको छ मलाई जीवनसित हरेस खाएको त होइन तर पनि हिजो आज मेरो मन शिथिल हुँदैछ मैले भन्न नसके पनि तिमीले नै पढ्छौ भनेर यी कुराहरू तिम्रै लागि लेखिरहेकी छु मानिसका रूपमा हामी यस संसारमा नाटक गर्न आएका पात्र मात्र रहेछौँ जिन्दगी रहेसम्म विभिन्न किसिमका अभिनय गर्नुपर्ने रहेछ चाहेर वा नचाहेर कहिले हाँस्नुपर्ने कहिले रुनुपर्ने समय र परिस्थितिको तालमा यो जीवन नचाउनुपर्ने नाटकलाई जीवन्त पार्न अभिनय गरिरहनुपर्ने जिन्दगीको बाध्यता रहेछ अभिनय सकिने त जीवनको अन्तिम क्षणमा मात्रै पुऱ्याएछ त्यसपछि त न हाँस्नुपर्ने न रुनुपर्ने त्यसपछिको रङ्गमञ्चमा अर्को कलाकारको आगमन हुने रहेछ नाटक त युग युगान्तर चलिरहने रहेछ पात्र फेर्दै फेर्दै अर्थात् यो जीवन जिउनकै लागि हो भने सधैँ हाँस्ने हँसाउने जस्तो सुकै परिस्थितिमा पनि विचलित नभई अघि बढ्ने आफूले सके जति जगतको भलाइ हुने काम गर्ने सबैको सहयोगी बन्ने अरूबाट केही आशा नगर्ने सकेसम्म सबैलाई माया गर्ने दिपु, तिमीले भनेको कुरा मलाई सधैँ याद आउँछ। माया बाँडेर रित्तिँदैन, जति बाँड्यो उति बढ्छ। कहिलेकाहीँ माया बाँड्दा विशालु आँखाले मलाई तर्साउँथे पनि, तर सकारात्मक सोच्ने मेरो प्रयासले मनमा उत्पन्न हुने नकारात्मक सोचाइलाई पराजित गर्न सफल हुन्थ्यो, अनि म फेरि आफ्नो कर्मलाई यथावत रूपले अगाडि बढाउँथेँ। दिपु, मेरो जीवनको नाटक सकिनुभन्दा पहिले मेरो व्यथाका बारेमा पनि जानकारी दिन चाहन्छु। यसबाट मलाई लाग्छ तिमी भ्रमहरूबाट मुक्ति पाउँदैछौ। केही वर्ष अघि मलाई रक्त क्यान्सर भएको कुरा डाक्टरबाट थाहा पाएँ। एकछिन त म बोल्न पनि सकिनँ, म निर्जीव जस्तै भएकी थिएँ। तर केही बेरपछि म सम्हालिएर बसेँ अनि मुटु बलियो बनाएर र डाक्टरसँग सबै सोधेँ। सुरुको अवस्था भएको र ममा अझै जवानी भएकाले औषधि उपचारले दुई वर्षसम्म बाँच्न सक्ने डाक्टरले बताएका थिए। त्यसपछि म तिमीसँग सल्लाह गर्न भनेर तिमी सामु आएँ। तिमीसँग भेट भएपछि तिम्रो अनुहार देख्न साथ मैले सबै कुरा बिर्सेँ र तिमीलाई भन्नै सकिनँ। मेरा आफ्ना साथीहरू तथा घर परिवारमा सुनाउने अठोट गरे, तर त्यसमा पनि सफल भएन। तिमीलाई यादै होला, म जहिले पनि ठूलो कुरा गर्नका लागि साइत नै पर्खन्छु। पछि मैले विचार गरेँ, यो यथार्थ खोल्ने र खुलाउने त्यो साइत मेरो मृत्युपछि नै तिम्रै अनुकूलतामा तय होस्। त्यसैले मैले तिमीलाई यो दैनिकी पढ्ने अनुरोध गरेकी हुँ। दीपले आँखा भरि आँसु पार्दै सीमाका सुन्दर अक्षरमा लेखिएका रहस्यमय कथाहरू पढ्दै गयो। दिपु, मलाई विश्वास छ तिमीले मलाई माफ दिनेछौ, किनकि मैले यो कुरा सुनाएर तिमी लगायत सारा परिवार, आफ्ना आफन्तहरू कसैलाई पनि दुखी पार्न चाहिन। त्यसलाई निको पार्न सक्ने शक्ति कसैमा थिएन र छैन पनि। मेरो जीवनको यो यथार्थ अरूलाई भनेकै भए पनि व्यर्थै अरूको बिचारी भएर बाँकी जीवन जिउनुपर्ने थियो मैले। यी सबमा मेरो इच्छा भएन, कसैलाई आफ्नो पीडा देखाएर पनि के हुन्छ र? आखिर जीवनको अन्त्यको त निश्चित भइ नै सक्यो, भगवान्ले यसको तय गरिसकेका रहेछन् भन्ने लाग्यो मलाई। त्यसैले मैले जे गरेँ राम्रै गरेँ जस्तो लागेको छ। तिमीलाई सम्झना छ होला दिपु, म समय समयमा भन्दै गर्दथे कि जीवनमा सबै कुराको अनुभव गर्नुपर्छ, सबै रहर पुर्याउनुपर्छ। मैले सकेसम्म सबै रहर पुरा गरेको जस्तो लाग्छ, तर एउटा रहर भने पुरा भएन, त्यो हो आमा भन्ने रहर। मलाई डाक्टरले दिएको मेरो जीवनको समय सीमा तिमी र परिवारजनबाट लुकाउनुमा मेरो त्यो अपुरो रहरको पनि ठूलो भूमिका रहन गयो। मनको भित्री एक कुरामा यो इच्छा र रहर पनि पुरा गर्न सक्छु कि जस्तो लागिरहेको थियो। ममा जाँगर थियो, जोश थियो र आवश्यक पर्ने जवानी पनि थियो। तर दिपु, सबै आफ्नो लेखान्त रहेछ, जे हुनुपर्ने हो भएरै छोड्छ। कुनै घटनाप्रति मानिसले ओहो भन्नु सिवाय केही गर्न सक्दो रहेछ। आज मेरो सबै इच्छा पुगेको छ, मैले भोग गर्नुपर्ने सबै भोगेँ, देख्नुपर्ने सबै देखेँ। मलाई ईश्वरले छोटो आयु दिएकामा मेरो कुनै गुनासो छैन। आजभन्दा एक महिना अघिको कुरा तिमीलाई यादै होला, बच्चा जन्माउने सम्बन्धमा भएको हाम्रो विवाद पनि भएको थियो। म चाहन्नथेँ तिमी विचलित भएको हेर्न, तर परिस्थिति अनौठो थियो। मेरो माया गर्ने तरिका अरूको भन्दा भिन्न छ, म जिन्दगीबाट डराउने नारी पनि होइन, तर समय सबैभन्दा बलवान रहेछ। मेरो सानो गल्तीले केही समय अघि मैले यो संसार छोड्नु परे जस्तो छ। मैले केही दिन अघि खाएको औषधि पुरानो पर्न गएछ, जानेर होइन झुक्किएर खाएछु। त्यसको असरले मलाई चापिरहेको छ, अर्थात् यही कारणबाट पनि धरतीमा रहने मेरो आफ्नो समय अब सकिएको जस्तो छ। यो कुरा मेरो मुटुले भनिरहेछ। तिमीले पनि सुनेको हुनुपर्छ कि आफ्नो आयु सकिएको जानकारी मृत्युको मुखमा पुगेको मानिसलाई प्रष्टसँग थाहा हुन्छ, जुन यो लेखुञ्जेल मलाई भइरहेछ। त्यसैले मेरा यो दैनिकीमा लेखिएका अन्तिम वाक्यांशहरू गहिरिएर पढ्नेछौ र मेरो आत्माको चिर शान्तिका लागि पनि मैले भनेका कामहरू पूरा गरिदिनेछौ। दीपका आँखाबाट आँसु बगिरह्यो। आँसुले सीमाको डायरी नभिजोस् भनेर उसले त्यसलाई अलि पर राखेर पढ्न थाल्यो। कुनै समय म विज्ञानको विद्यार्थी थिएँ, तिमीलाई थाहै छ। त्यस वक्त म 22 वर्षकी थिएँ। शोध कार्यमा मलाई अति रुचि थियो। यही सिलसिलामा आइमाईको गर्भाशयमा उत्पन्न हुने डिम्बलाई सुरक्षित राखेर पछि अर्की स्त्रीको कोखमा प्रत्यारोपण गराएर गर्भाधान गराउन सकिन्छ भन्ने कुराको अध्ययन अनुसन्धान गर्ने मौका पाएँ मैले। अनि यो पनि थाहा पाएँ कि सबै आइमाईको कोखमा डिम्ब पैदा हुन्छ भन्ने होइन रहेछ। भगवान्को सृष्टिमा कहिलेकाहीँ त्रुटि पनि हुने रहेछ। यसरी एउटी आइमाईको कोखबाट निकालेर बाहिर सुरक्षित राखिएको डिम्बले पूर्ण रूपले काम गर्ने र त्यसबाट स्वस्थ बच्चा जन्माउन सकिन्छ। त्यसैले परीक्षणकै रूपमा मैले पनि न्युयोर्क विश्वविद्यालयको प्रयोगशालामा मेरा डिम्बहरू राखेकी छु। त्यसको प्रयोग गर्ने अधिकार मैले तिमीलाई दिएकी छु। यसलाई तिमीले चाहे अनुसार जुनसुकै नारीमा प्रयोग गर्न सक्नेछौ। दिपु, तिमीलाई अर्को कुरा पनि याद दिलाउँ है। मसँगै पढ्ने मेरो साथी स्वीकृति पाण्डेसँग तिमी पनि परिचित छौ। हामी धेरै मिल्ने साथी थियौ। कुनै बेला उसले तिमीलाई ज्यादै मन पराउँथे, तर हुनु रहेछ तिम्रो र मेरो विवाह त्यही भयो। त्यसपछि मेरो र स्वीकृतिको मित्रताकै कारण पनि यी कुरा बाहिर आएनन्। स्वीकृतिले पनि मनमै दबाएर राखी सायद ऊ आजसम्म अविवाहित नै बसेकी छ। मलाई थाहा छ, उसको सृष्टिमा पनि यस्तै एउटा त्रुटि रहेछ ईश्वरको। त्यो के भने, उसको गर्भाशयमा डिम्ब पैदा हुँदैन। हामी सँगै पढ्ने विद्यार्थी भएकाले उसका बारेमा मलाई र मेरा बारेमा उसलाई सबै जानकारी छ। स्वीकृति अहिले न्युयोर्क विश्वविद्यालयमै पढाउँछ। एकपटक गएर उसलाई भेट र तिमीले नै विवाहको प्रस्ताव राख। सम्भव भए यो दैनिकी उसलाई पढ्न दिए पनि हुन्छ, म विश्वस्त छु। तिम्रो प्रस्तावले स्वीकृतिले नकार दिन। मबाट सन्तान प्राप्त गर्ने तिम्रो रहर अब स्वीकृतिबाट पूर्ण हुनुपर्छ। ईश्वरीय खेल नै हो कि संयोग बस आज हामी यस बिन्दुमा आइपुगेका छौँ। भगवान्को त्रुटि पनि यसैका लागि भएको हुनुपर्छ मेरो विचारमा। तिमीहरू दुवैलाई मेरो शुभकामना र बधाई पनि। संयोग शीर्षकको यो कथा श्रुति सम्वेगमा मैले गीता खत्रीको कथा संग्रह अन्त्यहीन इच्छाबाट वाचन गरेर सुनाए। 2074 सालमा पहिलो पटक प्रकाशित भएको अन्त्यहीन इच्छा साझा प्रकाशनको पुस्तक हो। स्रष्टा खत्रीको यो कृति प्रकाशन गरुञ्जेलसम्म पनि साझा प्रकाशनको अवस्था सुध्रिन सकिरहेको छैन। बन्द अवस्थामा पुगेको साझालाई त्राण भर्नमा स्रष्टाहरूको ठूलो देन छ। विदेशमै रहेर पनि साझाको सदा उन्नति प्रगतिको कामना गर्ने स्रष्टामध्ये गीता खत्री पनि पर्नुहुन्छ भन्दै डोलेन्द्र प्रसाद शर्मा अध्यक्ष तथा महाप्रबन्धकबाट 2074 साल कार्तिकमा लेखिएको यो प्रकाशकीय को एउटा अनुच्छेद मैले यहाँनिर प्रस्तुत गरे। गीता खत्रीको यो पुस्तक अन्त्यहीन इच्छाभित्र धेरै कथाहरू संग्रहित छन् र म शुक्रबारका श्रुति सम्वेकहरूमा अबका केही श्रृङ्खलामा यसै पुस्तकका कथाहरूलाई वाचन गरेर सुनाउनेछु। आजको यो श्रृङ्खला अब यहीँ पूरा हुन्छ। श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रस्तुता अच्युत घिमिरे विदा हुँदैछौ। जाँदा जाँदै तपाईँले हामीलाई प्रतिक्रिया दिनको लागि हाम्रो इमेल ठेगाना BULBULSAITYA बुलबुल साहित्य @gmail.com हामीलाई प्रतिक्रिया दिन सक्नुहुन्छ। हवस् त, अर्को दिनसम्मका लागि शुभरात्रि, नमस्कार।